शुरू करें शुरू करें
जी बिस्मिल्लाह
बिस्मिल्लाह या माइट इसे और कहने की बात हो जाए माइक लगा के उसको ये जो अच्छा जी ना उसके पीछे से और السلام عليكم ورحمة الله وبركاته وفوض أمري إلى الله إن الله بصير بالعباد ولا حول ولا قوة إلا بالله العلي العظيم أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق والصلاة والسلام على النبي الأمي المكي المدني أبي القاسم محمد اللهم صل على محمد وآل محمد وعجل فرجهم وأهل بيته الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأراضين صاحب العصر والزمان خليفة الرحمن إمام الإنس والجان الذي بيمنه رزق الورى وبه ثبتت الأرض والسماء اللهم عجل فرجه الشريف بہترین دعا دعائے فرج امام ہے بسم اللہ الرحمن الرحیم اللہم کل ولیک الحجت ابن الحسن صلواتک علیہ وعلی آبائے فی هذه الساعہ وفی کل ساعہ ولی وحافظ وقائد وناصر ودلیل وعین حتی تسکنہ عبدک طوعا وتمتعہ فیہا طویلا اور پھر یہ قرآن دعا ربنا لا تؤاخذنا ان نسینا واخطأنا ربنا ولا تحمل علينا اسرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الكافرين أما بعد فقد قال الله وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم أفحسبتم أنما خلقناكم عبثا وأنكم إلينا لا ترجعون سب سے پہلے میں ذرا سا معذرت خواہ ہوں کہ تھوڑی دیر ہوئی پانچ منٹ لیٹ ہو گئی اس کی وجہ ہم اپنے مرکز میں نہیں ہیں ذرا سا باہر ہیں میں نے چاہا تھا کہ اس کو ڈسکنٹینیو نہیں کرنا چاہیے اس لیے پریزنٹ کیا جا رہا تو ہماری گفتگو یہاں تک ہوئی تھی فیملی لائف ان اسلام کے عنوان سے میں چلے جاؤں ذرا سا کوسچن ہمارا پہلے سے سٹارٹنگ اس طرح سے ہوا تھا کہ ایم آئی سیٹسفائیڈ وتھ مائی لائف کیا میں اپنی زندگی سے مطمئن ہوں ظاہر سی بات ہے اس کا جواب ریلیٹیو ہے لیکن اس کے معنی یہ نہیں ہے کہ انسان کے ضمیر کی آواز کو کوئی دبا سکتا ہے انسان اپنے وجود سے واقف ہے وہ کس حالت میں ہے بل الانسان علی نفسہ بصیرہ ولو القی معاذیرہ انسان اپنے نفس سے بابصیر ہے یعنی بہت زیادہ جانتا ہے اپنے وجود سے اور وہ معذرت کی چادر کو اوڑھ لیتا ہے بعض وقت ایکسکیوز بنا لیتا ہے لیکن حقیقت یہ کہ فطرت کی آواز وہ جانتا ہے کہ وہ کیا ہے तो इस्लामी घरेलू जिंदगी टॉपिक है और इस टॉपिक को इस तरह से शुरू करना है कि अभी भी मुकदमे से गुजर रहे हैं। आज तीसरा दिन है, कुछ आगे बढ़ने की कोशिश करेंगे। पहले हमें तय करना है घर को, इस घर को किस फिक्र के तहत ले जाना है, हमारी आइडियोलॉजी क्या होगी, हमारी फिक्र क्या होगी। हमने बताया था दो का टकराव है। एक फिक्र यह है कि दुनिया कुछ नहीं है, मादी है, हैव फन, मजे करो, चले जाओ। एक फिक्र यह है कि नहीं, ये दुनिया रिस्पॉन्सिबल है, इस दुनिया में हर एक शय रिस्पॉन्सिबल है, अपनी रिस्पॉन्सिबिलिटी को अदा कर रहा है। इंसान मुख्तार है और अपने अख्तियार को गलत इस्तेमाल कर रहा है। तो लाजिमी है कि इन दोनों दो अफकार में से एक फिक्र को ली जाए। एक फिक्र दीनी है, एक फिक्र स्पिरिचुअल पर्सपेक्टिव है, एक है मटेरियलिस्टिक पर्सपेक्टिव। जहान मादी एक और जहान मानवी या रूहानी एक। इन दोनों में से जिंदगी शुरू करने से पहले हस्बैंड एंड वाइफ ये तय करना है कि मुझे हमारी फैमिली को किस तरह से लीड करना है। और ये भी नहीं हो सकता कि दो को मिला के चले। ला तलबिसुल हक बिल बातिल, हक को बातिल से मिलाओ नहीं, ये दो चीजें मिलने वाली नहीं है। हक हक है, बातिल बातिल है। हम लोग क्या करते हैं, हमारी जिंदगी में जो प्रॉब्लम है हम दो चीजों को मिला देते हैं, यूजिंग इस्लाम एज ए मैटर ऑफ कन्वीनियंस। जहां जहां जैसे जैसे लुत्फ आता जाता वैसे वैसे हम लोग मूव होते चले जाते हैं, जो जाहिरी दुनिया को सामने रखकर। ये हदीस सरकार रिसालत माब सल्लल्लाहु अलैहि वआलिहि वसल्लम, लैसा खैरुकुम मन तरका दुनिया लिआखिरते वला तरका आखिरतहु लिदुनिया वलाकिन मन अखदा मिनहा जमीआ। बहुत ही खूबसूरत है। तुम में नेकियों तक, रेचियसनेस तक, अच्छाई तक पहुंच ही नहीं सकता जिसने दुनिया को छोड़ दिया, सिर्फ आखिरत में लग गया। तस्बीह दुआएं और करके नहीं है, भी बच्चे क्या कर रहे हैं उनको कोई परवाह नहीं है, खा भी रहे हैं भी, बस वो तस्बीह में है, इबादत में है और लगे हुए हैं, दुनिया को छोड़ चुके हैं। सरकार फरमाते वो शख्स हमारा नहीं है। और उसी तरह जिसने दुनिया को छोड़ दिया, उसी तरह से कोई आखिरत को छोड़ दिया, दुनिया को पकड़ लिया। वर्कहोलिक बना हुआ है, सुबह से शाम तक काम करता है, मजे करता है, सिर्फ यही कि काम काम कमाना। जमा माल को जमा करता है और वो हिसाब लगाता है, आज इतना हो गया, आज इतना हो गया, आज इतना हो गया। यह सब अन्ना माल अखलदा, ये हिसाब करता है कि उसका माल जो है हमेशा बाकी रहे। सरकार की यह हदीस बता रही है कि जो दुनिया को तर्क कर दे वो भी हमारा नहीं है, जो आखिरत को तर्क कर दे वो भी हमारा नहीं है। बल्कि कौन हमारा है, जो दुनिया को भी लेकर के जाए, आखिरत को भी लेकर के जाए, साथ ये दोनों, दुनिया और आखिरत। मौला अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम की दुआए सबा में, अल्लाहुम्मा सबाई हादा नाज़िलन अलैया बिदियाइल हुदा व बिस्सलामत फिद्दीन व दुनिया। परवरदिगार अभी ये सूरज निकल रहा है, यहाँ पे अब यहाँ ऑस्ट्रेलिया में रात के 9 बज रहे हैं, यहाँ सुबह फज्र की नमाज हुई है, अभी थोड़ी देर में सूरज निकलने वाला। अब यहाँ पर पोप उठ रही है और देख रहे हैं कि आहिस्ता आहिस्ता रोशनी आ रही है। ये जो रोशनी आ रही है मेरे लिए हिदायत का नूर करार, मौला फरमाते हैं लाइट ऑफ गाइडेंस बना दे, बहुत अजीम है। और सलामत फी दीन व दुनिया, मेरा दीन भी सालिम रहे, प्रोटेक्टेड रहे, मेरी दुनिया भी, मेरी जॉब भी रहे, जॉब भी रहे और बिजनेस भी रहे, मैं कमाता भी रहूं, ये दोनों के साथ। ये हमारे यहाँ इस्लाम ने, हमने गुज़श्ता हफ्ते वो आयत को पेश किया था कि वब्तगे फीमा आता कल्लाहु दारल आखिरा वला तंसा नसीबक मिनद दुनिया, सूरह कसस की आयत है। जो दुनिया में तुम्हें मिला है उसको एक जरिया बना लो, एक सोर्स बना लो आखिरत के पाने। यानी ये जो खुदा ने एबिलिटीज दी है हर तरह की, इट शुड बी यूटिलाइजिंग काय के लिए ताकि आखिरत इससे कमा सके। वला तंसा नसीबका मिन दुनिया, इसके माने ये नहीं कि तुम दुनिया को भुला दो, दुनिया भी साथ रहे, अच्छा बेहतरीन गाड़ी रखो, बेहतरीन घर रखो, मगर इबादतें भी खूबसूरत रखो, यानी ये दोनों साथ लेके चलो। ये हदीस सरकार की, वो हमारा है नहीं, यानी लैसा मिन्ना, या एक लैसा खैरुकुम, तुम में अच्छा नहीं है वो शख्स जो सिर्फ दुनिया को ले लिया आखिरत को छोड़ दिया, जिसने दुनिया आखिरत को ले लिया दुनिया को छोड़ दिया। कौन है हम में से, कौन अच्छा है तुम में से? वलाकिन मन आखदा मिन्हा जमिया, इस दुनिया से दोनों चीजों को लिया, दुनिया भी लिया आखिरत भी लिया, वो इंसान कामयाब। बहुत ही खूबसूरत हदीस है। दीन की रहनुमा, अगर हमने रूहानियत को कबूल कर लिया, दीन की रहबरी इंसान की मादियात की जानिब भी है और मानवियात रूह की जानिब भी है। दुनिया में दुनिया कैसे जीना चाहिए इस्लाम सिखाता है, और उसी तरह से दुनिया में आखिरत को कैसे कमाना चाहिए दुनिया सिखाता है, यानी दीन सिखाता है। अगर दीन से हटा दें, सिर्फ दुनिया ही है, सिर्फ टैंक है, मारो खत्म करो, ये मिसाइल्स हैं, बम डालो, रोजाना हजारों को मार रहे हैं, और फिर मारने वाले ही खुद कह रहे हैं कि ह्यूमन राइट्स, जितनी तबाही इन लोगों ने मचा रखी है ह्यूमन राइट्स के नाम से, किसी और ने नहीं। दीन ये कहता है कि ना, दीन की जिंदगी ये कहता है कि तुम्हारी जिम्मेदारी है कि तुम ये दोनों चीजों को साथ लेके चलो, साथ साथ तुम्हारे रहना चाहिए। इंसान की तमाम जरूरतों का रिलीजन टेक्स केयर ऑफ बोथ द वर्ल्ड्स, यानी दुनिया को भी रिलीजन लेता है और आखिरत को भी, स्पिरिचुअल दुनिया को भी गाइड करता है, इंसाफ अदालत सबकी रोटी बराबर होना चाहिए, हड़प जाना नहीं चाहिए, डिवोरिंग नहीं होना चाहिए, एक्यूमुलेशन ऑफ वेल्थ नहीं होना चाहिए, गाइड करता है। वहां जहां ये गाइड करता है, अच्छी बेहतरीन इतना डिफेंस मैकेनिज्म बना लो, ऐसे मिसाइल बनाओ इतना प्रिसाइज, ये लोग परेशान हो जाएं कि अभी ये 40-42 साल की हुकूमत यहां तक पहुंच गई है, जब भी बात करें तो वो वही मिसाइल की जैसे हजरत मूसा का असा। ये दीन है, इसीलिए कुरान में इंटीरियर पॉलिसी भी है, एक्सटीरियर पॉलिसी भी है, और इस्लाम की जो पॉलिसीज दाखिली क्या हैं वो भी बताया जाता है, और फॉरेन पॉलिसीज क्या हैं वो भी बताया जाता है। कुरान में एक चैप्टर है, मैंने अहले बैत टीवी में मैंने गुफ्तगू की थी इस्लामी हुकूमत के सिलसिले में, बहुत तवील, अगर कोई शौक रखता है तो देखिए। वहां पर हमने ये जो कॉन्ट्रैक्ट होता है इस्लाम ने, ये कवेनेंट होता है दो कंट्री के दरमियान, मुस्लिम और नॉन मुस्लिम, जैसे अभी जो हुआ 10-12 साल की मेहनत के बाद एक नतीजे तक पहुंचे थे, लेकिन एक शख्स आकर के उसको फाड़ के फेंक दिया और दुनिया देखती रही, कुछ नहीं कर सकी, ये कहाँ का इंसाफ है? इस्लाम ये कहता है जो लोग ऐसे मीसाक को तोड़ते हैं, तुम रेस्पेक्ट करो, इसलिए कवेनेंट जो है, प्रॉमिस बहुत अहम है, प्रॉमिस को तोड़ नहीं सकते, खावग नान मुस्लिम से क्यों नहीं कर रहे हो, अगर प्रॉमिस किया है तो यू हैव टू फुलफिल द प्रॉमिस, लेकिन अगर वो ब्रेक करे प्रॉमिस को, तुम्हें पूरा हक है कि तुम अपने स्टैंड, इसीलिए रहबर मुअज्जम ने वो स्टैंड पॉइंट लिए, जब तक कि ये अपने रवैये को नहीं बदलेंगे, तुम से ये समझते हो कि भूख मर जाएंगे, हम मर जाएंगे, समझ जाएंगे ना, ये वेकार जो है, ये वेकार दीन सिखाता है, दुनिया वाले नहीं सिखाते। इसके बाद हम जरा सा एविडेंस ऑफ मैरिज, दलाइल इज़्दिवाज के उनवान से जरा चल रहे हैं, मूव हो रहे हैं आहिस्ता आहिस्ता उस टॉपिक की तरफ। कभी इमोशनल, कभी फिजिकल, कभी रिलीजन, कभी साइकोलॉजिकल, आज का सबसे बड़ा जमाना, इतना मुश्किल जमाना है, आप जानते हैं कि GFBF जो है पार्ट ऑफ लाइफ बन चुका है, यानी इस गैजेट के आने के बाद, ये फोन हाथ में आने के बाद, मैंने कराची के एक मस्जिद में बयान किया था कि बेटी को या बेटे को तलाश करने से पहले, यानी बेटी के लिए दामाद तलाश कर रहे हैं, बेटे के लिए बहू तलाश कर रहे हैं, करने से पहले फिर खुद पूछ लीजिए बेटे से, कहीं वो खुद ही तलाश ना कर लिए हो, मालूम कर लीजिए, बेटे से पूछ लीजिए। और ये मसला कोई आसान मसला नहीं है, मैं ये नहीं कह रहा हूं कि हर घर की ऐसी बला नहीं, मगर है, ये पार्ट ऑफ लाइफ है। वी आर इन ए सिस्टम, ऐसे सिस्टम में है जो इस तरह की बलाओं में फंसा चुकी है, इसलिए कि हमारे पास रिलीजन नहीं है, दीन नहीं है। जमहूरिया इस्लामिया पाकिस्तान, वहां पर नौजवान जो है फूल लेकर के घुटने पे रह करके आर यू एक्सेप्ट मी यानी अपने आप ऑफर कर रहा है, जिसको कहते हैं प्रपोज करना, जैसे मॉडर्न हो गए, बहुत मॉडर्न हो गए, हम प्रपोज कर सकते हैं, और लड़की की आंखों से आंसू निकल जाते हैं, वो हद हो जाता है। ये जो पूरा हराम, जो चीज हराम से शुरू हो रही है वहां वो कहां तक पहुंचेगी हमें नहीं मालूम। इंशाल्लाह आइंदा बहस होगी हमारी। इस्लाम में जो सिस्टम है वो लव पहले है ना बाद में मैरिज, नहीं पहले मैरिज है बाद में लव। गुज़श्ता मैंने इशारा किया था कि पहले पसंद कर सकता है इंसान किसी शख्स को, किसी शख्स के एबिलिटीज को देख करके पसंद कर सकता है, इन लव नहीं हो सकता। इसलिए कि जैसे लव हो गया वैसे ही इंसान अंधा हो जाता है और गूंगा हो जाता है, हदीस में सरकार सल्लल्लाहु अलैहि वसल्लम। इसीलिए लाजिमी है कि इमोशनली किसी से कनेक्शन हो गए। कोई एक लड़का था या लड़की थी, वो कोई प्रॉब्लम में थी, आपने कांधा दिया, उसके बाद वहीं से जो है शुरू, या फिजिकल किसी के बॉडी, किसी के जुल्फें। और मैं एक लतीफा सुनाता रहता, यहाँ पर आया था टोरंटो में, टोरंटो स्टार में, एक लड़का ने मोहब्बत की और उससे पूछा गया कि ऐसे क्या है इस लड़की में, का हर टीथ इज लाइक पर्ल्स, उसके दांत जो हैं वो मोती जैसे। और 6 महीने के बाद तलाक हो गया, क्या हुआ, शी नेवर ब्रश हर टीथ, जो शादी दांतों से शुरू हुई थी वो ब्रश पे खत्म हो गई। आप जो तलाक के मसाइल को जब हम देखते हैं कि इतनी छोटी छोटी बातें हैं, अगर देखा जाए होना ही नहीं चाहिए। तो ये क्यों है, इसलिए कि जज्बाती तबीयी या एक फिजिकल अट्रैक्शन, एक हमारे पास शरीयत है, दीन ने सिखाया है, दीन की रहनुमाई अगर देखना है जनाब कदीजतुल कुबरा को देखिए सल्लल्लाहु अलैहि वसल्लम, मौला अमीर मोमिनीन बी फातिमा ज़हरा सल्लल्लाहु अलैहि वसल्लम, ये हमारे पास नमूने मौजूद हैं। और कभी कभी नफ्सियाती साइकोलॉजिकल अटैचमेंट हो जाता है, तो हम भी आइंदा बहस करेंगे रिलेशनशिप बिटवीन गर्ल्स एंड बॉयज, मैन एंड वुमेन। जी हाँ, स्टक हो गए हम। उम्मीद है कि हम लोग जरा सा किसी हद तक इन बातों को समझने की कोशिश करेंगे, और जो है जज्बाती दुनिया में रह करके अपनी जिंदगियों को बर्बाद नहीं करेंगे। फिर बहस होगी चूजिंग ए स्पाउस, क्या इस्लाम ने सिखाया है, बताया है, तरीका क्या है, क्या सिस्टम है, प्रपोजल ऑफ मैरिज, महरिया, बाकायदा डावरी जो है, डावरी के माने जो इंग्लिश में गलत हो जाते हैं, लेकिन इस्लाम ने जो बताया है वो सिस्टम ही अलग है।
करना, कुछ टेक्निकल डिफिकल्टीज हैं, इंशाल्लाह ठीक हो जाएंगे। اللهم صل على محمد وعلى محمد وعجل فرج। उसके बाद निकाह है, उसके बाद रुखसती है। सोर्सेस क्या होना चाहिए शादी के लिए? जो लोग, जो बच्चे शादी करना चाहते हैं लेकिन उनके पास फैसिलिटीज नहीं है, मॉनेटरीज नहीं है, उनके पास अवेलेबिलिटी नहीं है, इसलिए इस्लाम में एक आसान शादी है। आइंदा हम सुनेंगे। हत्ता गुफ्तगु होना चाहिए, ये आपकी जिंदगी के, यानी मैं तो एक मिसाल दिया हूँ, ये मिसाल है। उसके बाद शेयरिंग द बर्डन ऑफ, हमने इब्तदाई जो रिवाइवल की स्टार्टिंग दर्स में बताया था, ये जरा सा यूनिवर्स तीन हिस्सों में तकसीम है। एक है जमाद इनानिमेट, एक है नबात, एक है हैवान। ये आप सभी हर मरतबा सुनते रहते हैं उलमा से, इसमें ज्यादा मुझे बहस करने की जरूरत नहीं है, नोन है ये। कायनात इन तीन हिस्सों में तकसीम हुई है। इंसान किस मकाम पर है? इंसान हैवान की जगह है, जो आज की दुनिया में, जो अरिस्टोटल ने छोड़ा था, हैवान नातिक, हैवान दाहिक, बोलने वाला हैवान, हंसने वाला है ना हैवान, इसी के अंदर आज भी जो दुनिया मुलविस है। इस्लाम ने इंसान को कुछ और जाना है, इंसान मसूल है, रेस्पॉन्सिबल है। और जैसे कि पूरी कायनात का जर्रा जर्रा मसूल है, युसब्बिहु लिल्लाहि मा फिस समावाति व मा फिल अर्द, और उसके साथ यस्जुदु लिल्लाहि। इन कायनात का जर्रा जर्रा, मैं तो कायनात मुसलमान है, एक टॉपिक है कायनात मुसलमान, हकीकत में यूनिवर्स मुसलमान। अफ़ग़ैर दीनिल्लाही यबगून वलहु अस्लम मन फिस समावात वला। एवरी ऑटम जो है अपने बनाए हुए उसूलों पर चल रहा है। इंसान है, इंसान को अल्लाह ने आजादी दी है, फ्रीडम दिया है कि चूज करो कौन सा रास्ता तुमको चूज करना है। तो हैवान से हटकर इंसान को इंसान इस्लाम मानता है। क्या माने इंसान मानता है? और जो रिवाइवल का पहला दर्स या दूसरा दर्स में मैंने तफसील से बहस किया, मैं सिर्फ यहां इशारा कर रहा हूं, इंसान खलीफतुल्लाह है, रिप्रेजेंट कर रहा है अल्लाह को। मुस्तखलफ और मुस्तखलिफ, मुस्तखलिफ ज़ाते परवरदिगार है, इन्नी जाएलुन फिल अर्ज़ खलीफा, और इंसान मुस्तखलफ है, यानी रिप्रेजेंटेटिव है अल्लाह का। बहुत बड़ी बात है, यानी इंसान इस पे डूब जाए, इस पे गर्क हो जाए, समझे इसको, उसकी जिंदगी कामयाब है। हैवान नातिक, हैवान ज़ाहिक, इंसान को कहना बहुत आसान है, लेकिन इंसान कौन है? इंसान ये रिफ्लेक्टर है सिफात परवरदिगार। ये इस्लाम ने इस मुकाम पर इंसान को देखा है। और मसूलियत है, रिस्पॉन्सिबिलिटी है उसकी, इंडिविजुअल, फर्दी और सोशल, इज्तिमाई। फंडामेंटल रिस्पॉन्सिबिलिटीज हैं, पर्सपेक्टिव, इदराकात, शुऊर, स्पिरिचुअल पर्सपेक्टिव, जैसे कि हम दो हफ्तों से मुसलसल कह रहे हैं, और नोइंग द पर्पस ऑफ लाइफ, क्या है मकसद, हदफ क्या है जिंदगी का, अगर इंसान जान जाए तो कामयाबी है। इसीलिए इस्लाम में तफक्कुर, तफक्कुर, तदब्बुर, अल्लामा तबतबाई, अलमीज़ान, नव्वर अल्लाह मरकदहु शरीफ, कैसी अजीम चीज़ें उलमा ने छोड़ी हैं। उसमें लिखते हैं कि 300 से ज़ायद आयतें हैं तदब्बुर, तफक्कुर, तअक्कुल, रिसर्च, कंटेम्पलेशन, गो रिसर्च, थिंकिंग। हमारे पर्पस को जानना जो है बहुत जरूरी है। सेंस ऑफ इंडिविजुअल एंड सोशल रिस्पॉन्सिबिलिटी, मेरी अपनी इनफिरादी रिस्पॉन्सिबिलिटी क्या है और मेरी सोशल रिस्पॉन्सिबिलिटी क्या है, ये फंडामेंटल इंसान बुनियादी चीजों को समझने के लिए ये बातें बहुत अहम हैं, समझना चाहिए। उसी को हमने ये उर्दू में लिखा है ताकि जो लोग उर्दू में चाहते हैं, मेयार का इदराक जरूरी है, इदराक मानवी हो, इदराक के मकसद हयात, इनफरादी जिम्मेदारी का एहसास, इज्तिमाई जिम्मेदारी का एहसास। शादी करके ला लिए मगर मालूम ही नहीं जिम्मेदारी क्या है बीवी की तरफ, मालूम ही नहीं घर के काम को कैसे शेयर करना है, बस 8 घंटे या 10 घंटे काम करके आने के बाद समझे कि मैं ही काम करता हूँ, बीवी घर में कुछ काम ही नहीं कर रही। तो जिम्मेदारी, इज्तिमाई एहसास जो है जरूरी है। इंशाल्लाह आइंदा ये तमाम बेस आपको मैं सिर्फ आउटलाइन बता रहा हूँ, आइंदा बहस होगी इसमें। कुरान मजीद, इन्ना खलकनल इंसान मिन नुतफतिन अमशाजिन नब्तलीह फजअलनाहु समीअन बसीरा। हमने इंसान को एक मिले जुले पानी से पैदा किया, नुतफे से पैदा किया, ताकि इसका इम्तिहान लें। फिर अल्लाह ने समाअत और बसारत वाला बना दिया ताकि वो शुक्र अदा करे। ये सूरह इंसान, सूरह दहर भी कहते हैं, 76 चैप्टर है, आया नंबर 2। यहां जरा सा बहुत ही अहम है ये, इन्नल इंसान खुलिका हलुआ इदा मस्सहु शर्र जजुआ व इदा मस्सहु खैर मनुआ। इंसान जरा सा लालची है, बहुत चाहता है ज्यादा, ले हुब्बिल खैर लशदीद, मैं मेरा घर, मेरा मैं अच्छा हो जाऊं, दुनिया गई कहीं और, मुझे परवाह नहीं है। ये लालची है इंसान। जब इंसान पर परेशानियां आती हैं तो फरियाद करता है, इदा मस्सहु शर्र जज़ुआ, और जब अल्लाह माल और मनाल दे देता है तो वो बखालत करता है। तो उसकी, इंसान की कैफियत, ह्यूमन साइकोलॉजी। मैं नौजवानों से गुजारिश करता हूँ कुरान की आयतों के जरिए से टुडे साइंटिफिक चीजों को ड्राइव करने की सलाहियत पैदा कर, ह्यूमन साइकोलॉजी इन कुरान। कई आयतें हैं जो इंसान को, इंसान की साइकोलॉजी से मुताल्लिक कुरान में, ये भी वन ऑफ दी आयत है, 78 मारिज सूरा है, 19 से 21 आयत। और एक इंसान की खसूसियत कुरान बताता है, खुलकल इंसान मिन अजल, इंसान के खमीर में उजलत है, जल्दी जल्दी जल्दी, बहुत जल्दी करना है। अल्लाह कह रहा जरा ठहरो भाई, सऊरीकुम आयाती फला तस्तअजलू, मैं जल्दी नहीं करो, इतनी टाइम अभी बताऊंगा, मेरी आयतें निशानी बताऊंगा, जल्दी मत करो। और देखो तारीख में क्या हुआ, कितने कवि लोग थे, उनका क्या हशर हुआ। सीरू फिल अर्द फंदरू कैफ कान आकिबतुल मुकद्दबीन, जमीन के सैर करो, देखो झुटलाने वालों का क्या हशर। ये भी बहुत अहम है, मसूलियत, रेस्पॉन्सिबिलिटी को दो हिस्सों में तकसीम किया जा सकता है, एक फर्दी इंडिविजुअल, एक इज्तिमाई सोशल। فردی ریسپانسبلٹی میری پرسنل لائف میں، میری اسپرچوالٹی، میری روحانیت، اس لیے کہ میرے پاس ایک روح ہے، میرا ایک جسم ہے، دوسرا میری میٹیریلسٹک نیڈس، میرے مادی ضرورتوں کو، میرے مجھے غذا کی ضرورت ہے، مجھے میری اپنے باڈی کے نیڈس ہیں، ان کو حلال طریقے سے ان ضرورتوں کو پورا کرنا لازمی ہے. خاندانی یعنی فیملی ریسپانسبلٹیز ہیں، اس کے بعد معاشرے کی ریسپانسبلٹی. اگر ہم ریسپانسبلٹیز کو اس طرح سے جمع کریں، یہ چار قسم کی ریسپانسبلٹی بنے گی، فردی، اجتماعی اور معنوی. فردی کے دو ہیں، معنوی اور مادی. معنوی کے معنی روحانی جس کو اردو میں کہتے ہیں. خاندانی یعنی فیملی لائف کے ریسپانسبلٹیز اور معاشرتی سوسائٹی. اب یہاں سے شروع ہوا فیملی لائف کیا ہے، واٹ از فیملی، کس طرح سے اور کیوں، کہاں کہاں سے شروع کریں. آج کل کی دنیا یہاں پہ جانتے ہیں، مغربی دنیا میں کتے کو پال لو یار، بچوں کی چکر میں نہ رہو. اور کتے جو ہیں بالوں میں، نیو یارک کے کتے میں اتنے ہیں کہ تھرڈ کنٹری کا بجٹ جو ہے خرچ ہو سکتا ہے، ریالٹی ہے. اس طرح سے انسان کو بے حس بنا دیا گیا کہ اسے پہلو میں کیا ہو رہا ہے اس کو خبر نہیں. تو کیا ہے یہ لائف؟ اف حسب تمنا، جیسے میں نے پہلی ابتدا میں پڑھا تھا سورہ مومنون، قرآن کا 23واں سورہ، 115ویں آیت ہے، کیا ہم نے تم کو یوں ہی پیدا کر دیا ہے؟ کیا تم پلٹ کر آنے والے نہیں ہو؟ تمہارا پرپز ہے، پہچانو، مقصد پہچانو، ہدف پہچانو، تمہاری زندگی کا ہدف کیا ہے، فیملی کیا ہے پہچانو، اور کس طرح سے فیملی ہونا چاہیے پہچانو، اور کیوں ہونا چاہیے، کہاں سے شروع کرنا چاہیے. اور قرآن یہ کہتا ہے، چیلنج کرتا ہے، ما فرت نہ فل کتاب من شیء، ہم نے اس قرآن میں کسی چیز کو چھوڑا نہیں ہے. کب شروع کرنا چاہیے؟ ابھی سیٹلمنٹ نہیں ہوا، ذرا سا بچہ پڑا ہے، ذرا سا وہ جاب واب مل جائے، پہلے تو تعلیم کی چکر میں تھے، اس کے بعد جاب ملے. ارے بھائی، اس کی جوانی ہے، اس کے نیڈس ہیں، اس کے باڈیلی ڈیمانڈس ہیں، اگر آپ نے اس کو فلفل نہیں کیا صحیح طریقے سے، وہ رانگ طریقے سے ظاہر ہو جائیں، چنانچہ ظاہر ہو رہی ہیں، جو تباہیاں دیکھ رہے ہیں دنیا میں. یہ ہے آئی ایم ناٹ ریڈی، میں ابھی میں شادی کے لیے تیار نہیں ہوں. اور ایک ہیلا ہے، میرا ایک فیملی ممبر، میرے دادا کا یا نانا کا انتقال ہوا، دیکھا جائے گا 40ویں کے بعد. گھر میں دو بچے ہیں، ایک بیٹا ایک بیٹی ہے، پہلی بیٹی کی ہو جائے بعد میں بیٹے کا سوچیں گے، یہ کامن ہمارے پاس. اور یہ جنتری کی جو چکر ہے، یہ قیامت کی چکر ہے. میں نے اس سلسلے میں بہت بولا، آئندہ اور سمجھیں گے. اور ایک چیز جو ہمیشہ بولی جاتی ہے، آئی ایم ناٹ سیٹل. اللہ کا شکر ہے کہ ہمارے پاس الحمدللہ ٹورنٹو میں بھی اب آہستہ سبجیکٹ شروع ہوا ہے. نکاح سے پہلے 5-10 منٹ ایک عالم سے کچھ نہ کچھ کہلوائیں، تاکہ اس موقع پر سمجھیں. آپ جانتے ہیں کہ یہ جو دو علماء نکاح پڑھنے کے لیے بیٹھتے ہیں، وہ جو نکاح کا پڑھنے سے پہلے جو آیت پڑھتے ہیں، وہ سورہ نور کی آیت ہے. ابھی آپ خوبصورت آیت ہے، مگر نہ سامعین جو بیٹھے ہوئے، کسی کو پتا نہیں کہ کیا پڑھا جا رہا، حتیٰ نکاح ہو رہا ہے کسی کو پتا نہیں ہے. کانسٹنٹلی ٹرانسلیشن ہونا چاہیے، بتانا چاہیے کہ کیا صیغے پڑھے جا رہے ہیں، اس کے معنی کیا ہیں، دو مولوی جو بیٹھے ہوئے ہیں یا وکیل کے معنی کیا ہیں، یہ سمجھنا چاہیے. ایک لطیفہ یاد آ گیا تھا میں نے اس کو، لڑکا گریجویٹ ہو گیا، اپنے والد سے کہا کہ ڈیڈی میں شادی کرنا چاہتا ہوں. ڈیڈی نے کہا، بیٹا ابھی تم نہیں، اس وقت تو شادی کرنا، اس وقت تم شادی کرنا جب تم عقل مند اور ہوشیار ہو جاؤ. تو بیٹے نے پوچھا کہ عقل مند کب ہوں گا؟ का तुम्हारे दिल से शादी का ख्याल ही उठ जाना तो हम लोग जो इस तरह के जोक बनाते हैं कि जिससे जो है डिस्क्रिमिनेशन और खुसूसन जो इज़दिवाजी जिंदगी को जो है कोशिश करते हैं किसी तरह से डिले करें। लव, आई एम इन लव, ये जो खतरनाक है, ये इतनी परेशानी है। इसलिए सरकार की हदीस है, हुब्बुका लिशैइन युमी व यस्मी, किसी शय से मोहब्बत तुमको अंधा बना देती है और तुम्हें गूंगा बना देती। पूरा खानदान कह रहा है लड़के से, वो लड़की ठीक नहीं है, लड़का कहता ना आई एम इन लव, वही अच्छी है। उसी तरह से ऑन दी अदर हैंड पूरे खानदान वाले कह रहे हैं लड़की को, लड़की से कह रहे हैं कि वो लड़का ठीक नहीं है, वो कहते हैं ना मैं करूंगी तो वैसे। बाद में रिजल्ट भी देख लीजिए ठीक नहीं है। अनफॉर्चुनेटली ये कि हमारे पास जो केसेस होने के बाद हम लोग उस पर काम नहीं करते, ताकि इस तरह का फिर कोई एक्सीडेंट ना हो, इंसिडेंट ना हो, नहीं करते। करें तो बहुत ज्यादा सबक हासिल कर सकते हैं। तो फिजिकल बाज वक्त जैसे मैंने मिसाल पेश किया था, बाज वक्त खानदानी यानी पहले से बचपने से लगा दिया गया है, बाज वक्त इमोशनल, बाज वक्त जो है रिलीजियस। रिलीजन ने जो सबक सिखाया है, खुसूसन दीन इस्लाम ने, मैं तो कहा करता हूँ जनाब खदीजतुल कुबरा ने मेयार सल्लल्लाहु अलैहि वसल्लम इतना बुलंद रखा था कि देर हो जाए मगर जब तक ये ऐसा शख्स ना मिले वैसा शादी नहीं करूंगी। अब ये अहले बैत के साथ दुश्मनी बनी उमैया की ये थी, उनकी राइटिंग के राइटर्स थे इस घराने से मुतालिक जब नफरतें लिखते थे, वरना जनाब खदीजतुल कुबरा की एक ही शादी है, वो जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ही शादी हुई, निकाह हुआ, किसी और से नहीं। और एक ही बेटी फातिमा ज़हरा सल्लल्लाहु अलैहि वसल्लम। उसी तरह से मौलाए कायनात भी फातिमा ज़हरा सल्लल्लाहु अलैहि वसल्लम, ये मिसालें हैं। इंपॉर्टेंस ऑफ मैरिज इस्लाम में कितनी अहम है ये चीज, मैं हदीस को पहले पढ़ूंगा उसके बाद आयत को। ये हदीस खूबसूरत हदीस है, अहदीस जो सच्ची हदीस है उसी तरह से, जो इसलिए कि मंबा उनका फाउंटेन हेड जो है एक ही है। मन तज़व्वजा अहरज़ निस्फ़ दीने फलियत्तक़िल्ला फिन निस्फ़िल आखर, जिसने भी शादी किया उसका आधा रिलीजन महफूज हो गया। इन्हें बायोलॉजिकल फैक्टर को दीन ने इस अंदाज से देखा, बहुत ही खूबसूरत, बहुत अच्छी तरह से, कि जिसने शादी की, जिसने निकाह किया, उसका हाफ ऑफ रिलीजन बच गया और हाफ क्या है, तक्वा इलाही, तब फिर इंसान कामिल बना। कुरान ने ये आयत जो है सूरह नूर की जो पढ़ते हैं, वह अन के तुम अपने जवान बच्चों की, बेटा बेटों के, लड़कों की, जवानों की शादी कर दो, यानी अभी शर्मा हुजूरी का जमाना हो, जमाने में करो, वरना जो है बहू ला करके वो इंट्रोड्यूस करेगा या वो दामाद ला करके इंट्रोड्यूस करने वाली। वह अन के मिन को मसवाल है ना मैंने, ये आयत है, वो आयत है जो जो निकाह से उम्र पड़ी जाती है, सूरह नूर 24वां सूरह है, 32वीं आयत। وَأَن كَهُ الْأَيَامَ مِنْكُمْ وَالصَّالِحِينَ مِنْ عِبَادِكُمْ وَإِمَائِكُمْ يَكُونُوا فُقَرَاءَ يُغْنِيهِمُ اللَّهُ مِنْ فَضْلِهِ وَاللَّهُ وَاسِعٌ عَلِيمٌ, जवानों की शादी कर दो, निकाह करो, तुम ये डरो नहीं कि उनके नानो नफकर जॉब का क्या होगा। कुरान कुरान, अगर ये लोग फकीर हैं तो अल्लाह मालदार बनाने वाला। हम लोग ये कहते सेटल होने दो, अल्लाह कहता है शादी करो मैं सेटल करूँ, निकाह करो मैं सेटल करूँ, वल्लाहु वासिउन अलीम। और बड़ी अल्लाह 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 ताला बहुत ज्यादा उसत देने वाला और साहिब इल्म है। कुरान की आयतों पर यकीन, कुरान पर यकीन, अहादीस पर यकीन, उस पर अमल करते चले जाए तो एक दुनिया ही खुल जाएगी आपके सामने, एक नई दुनिया खुलेगी। ये भी आयत बहुत खूबसूरत सूरह रोम की 30वां सूरह आया नंबर 21। इससे पहले वमिन आयते ही वमिन आयते ही वमिन आयते ही अल्लाह ने इंसान को कहाँ से पैदा किया, वहां से शुरू हुआ है फिर पूरी कायनात। यहाँ पर ये 21वीं आयत यह है कि अन खलक़ लकुम मिन अनफुसिकुम अज़वाजन लितस्कुनू इलैहा, अल्लाह ने तुम्हारे ही में से ज़ौज को बनाया, स्पाउस को बनाया ताकि तुम सुकून हासिल करो। ये सवाल है हम सब पूरे मैरिड कपल से, कुरान सवाल कर रहा है। पर्पस ऑफ मैरिज सुकून है, सुकून नहीं है तो क्यों सुकून नहीं है, व्हाई नॉट, जो फर्स्ट हमारा क्वेश्चन चल रहा है, एम आई सैटिस्फाइड विद माई लाइफ, मुतमइन हूं मेरी जिंदगी से, क्यों नहीं है। समथिंग वेंट रॉन्ग, उसको करेक्शन कैसे करना है। कुरानी कह रहा है इन्ना फी ज़ालिका लआयातिन लिक़ौमिन यतफक्करून, ये रिसर्च स्कॉलर्स के लिए है ये आयतें, कोई मामूली चीज नहीं है कुरान। वही चीज है जो उर्दू में है, मैंने इंग्लिश में ट्रांसलेशन करा था, थोड़ी देर रखता हूँ ताकि फिर बच्चे आइंदा देखना चाहें। सूरा 24 आया नंबर 32। सूरा 30 आया नंबर 21। ये इम्पोर्टेंस, ये हदीस जिसको मैंने अभी बताया था सामने ताकि ये रिकॉर्ड हो जाए, ये हदीस बहुत खूबसूरत हदीस है। अन अकाब बिन मवदा अल हिलाली, अकाब एक नौजवान है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सहाबा में से है। قال اتيت الى رسول الله, رسول الله کے پاس آیا صلی اللہ علیہ وسلم, فقال لي يا عكاف لك زوجة, اس نوجوان بچوں سے ہم کہتے ہیں کہتے رہتے ہیں نا آپ نے شادی کی کہ نہیں کی, تو سرکار نے پوچھا کیا تم نے زوجہ ہے, کہ تمہاری بیوی ہے کہ نہیں ہے, قلت اللہ, قال لك جاریا, اس زمانے میں کنیزوں کا سسٹم تھا, قلت اللہ, قال وانت صحیح ومؤثر, तो कोई बायोलॉजिकल कोई प्रॉब्लम तो नहीं है ना तुम्हें, सब ठीक ठाक हो ना, कुल तो नाम, मैंने कहा अल्हम्दुलिल्लाह अल्लाह का शुक्र, قال فإنك إذا من أخوان الشياطين, अल्लाह सही व सालिब रखा है, दिमाग भी ठीक है, सब कुछ ठीक है, तो तुमने नहीं किया शादी तो तुम शैतान के भाई हो, इम्मा अन तकून मिन रुहबान النصارى, या ये कि तुम वही जो क्रिश्चियनिटी में रुहबानियत है, इम्मा तसना कमा यसना अल मुस्लिम, या ये कि तुम करो कि जल्द से जल्द शादी करो, इन्ना मिन सुन्नतना निकाह, हमारी सुन्नतों में से निकाह है, शिरारकुम उज़्ज़ाबकुम, सबसे बदतरीन तुम में से वो हैं जो बैचलर्स, वाय हक वाय हक आकाफ वाय हो तजव्वज तजव्वज, सरकार ने उसे कहा शादी कर निकाह कर, फइन्नक मिन अल खातेईन, तुम गलत गलत कर रहे हो, बोल तो या रसूलल्लाह जव्विजनी कबल अन अकूम, या रसूलल्लाह मेरे निकाह कर दीजिए मैं कबल इसके मैं उठूं। सरकार ने उसी वक्त एक लड़के एक बाप को बुलाया, तेरी बेटी को ला भाई, बेटी को लाया, करीमा नाम था, बिनते कुलसुमिल हिमयरी, एक शख्स है बिनते कुलसुम, उसकी बेटी को लाया गया, उसका नाम है करीमा, और रसूलुल्लाह ने उसके बाप से पूछा कि राजी हो, लड़की से पूछा ऐसा लड़का है काफ शादी करना चाहते, मैंने तुम्हारे लिए चुना है, उसने कहा सरकार बिस्मिल्लाह, ना कोई जंत्री देखे, ना डेट देखे, ना ड्रेस सिला 2 लाख 10 लाख का, अल्लाह अकबर, कुछ भी नहीं, उसी वक्त निकाह हुआ, दोनों चले गए। ये है दीन, अगर दीन आज चले तो कोई इंसान किसी घर में कोई लड़की घर में ना बैठे, कोई लड़का परेशान ना हो, और एक सवाल हम सबको करना, डू वी रियली सिंसियर अबाउट अवर रिलीजन, आर वी सिंसियर, क्या हम सच्चे हैं अपने दीन से मुताल्लिक। मैंने कशरा पढ़ा था, क्या मैं मुसलमान हूँ? मेरे अमाल जब देखता हूँ, मेरे अपना उठना बैठना खाना पीना कहीं से इस्लाम नहीं है। वो हिंदू शायर ने बहुत ही खूबसूरत कहा है, जाम पर जाम पी के पिया फिर भी मुसलमान रहे, कत्ल इमामों को किया फिर भी मुसलमान रहे, है यही दीन तो इस दीन से तौबा माथुर, शक पैगंबर पे किया फिर भी मुसलमान रहे। इसको शेयरिंग खत्म करें। ये भी आज की बातें आपके जो हैं ओपन है क्वेश्चन एंड आंसर के लिए, सवाल कर लें। आवाज आ रही है?
अस्सलाम वालेकुम क़िबला।
वालेकुम अस्सलाम व रहमतुल्लाह।
क़िबला, मेरे दो सवाल हैं। पहला सवाल तो ये है कि अल्लाह ताला ने इंसान को, अल्लाह ताला ने नबातात, जमादात, हैवानात और सबसे बड़ी अशरफुल मखलूकात इंसान को बनाया। जमादात, नबातात, हैवानात सारी अपनी ड्यूटियाँ परवरदिगार के हुक्म के मुताबिक अदा कर रहे हैं, मगर एक इंसान है जिसको अपनी ड्यूटी का पता ही नहीं है कि मुझे अल्लाह ताला ने क्यों खल किया है और मेरी क्या क्या ड्यूटियां हैं। इब्ला, उसके हवाले से थोड़ी वजाहत कर दे। दूसरा सवाल यह है मेरा कि अल्लाह का लाख लाख शुक्र है, मैं अपनी बच्चों से शादी से फारिग हो गया हूँ। अब मैं ये चाह रहा हूँ घर में खुल के थोड़ा तबलीग की तरफ लोगों को अपने मतलब जो मेरे दिमाग में दिल में वो लोगों से उनको बताऊँ और लोगों से अपनी बातें सुनूँ। ये इस हवाले से थोड़ा मैं कह रहा हूँ कि घर से थोड़ा दूर कहीं किसी मतलब ओल्ड एज में जाके बेचारे बड़े लोगों को थोड़ा सा तबलीग करूँ भैया, तो इसके लिए मुझे बताने में जा सकता हूँ या नहीं?
जी बहुत अच्छा जी। पहले तो इंसान, पहला सवाल का जवाब है कि इंसान को अल्लाह ने, पूरी कायनात को अल्लाह ने अपने कंट्रोल में रखा है। इन्ना सूरह अहज़ाब की आखिरी आयत में से, ये वन बिफोर आखिरी 72 आयत, इन्ना अरदना अमानत अल समावात वल अर्द वल जिबाल फअबैना अन यहमिलनाह वअशफक़ना मिनहा फहमलहा अल इंसान इन्नहु काना ज़लूमन जहूला। हमने अमानतों को हवाले किया पूरी कायनात की, जमीन के, आसमान के, पहाड़ियों के, सबों ने कहा अबैना, इन सब टिटर के रह गए, ना ना ना, ये परवरदिगार ये अमानत नहीं चाहिए। और जिस अमानत को पूरी कायनात ने हटाया था, नहीं ले सकते, तो उसको फहमला हल इंसान, इंसान ने उस अमानत को ले लिया। वो अमानत क्या है? मुफस्सरीन, ये कुरान की खूबसूरती है, वो सवालों को ऐसे छेड़ता है कि आप जवाब की तलाश करें, और समंदर हैं जवाबात के। कई लोगों ने स्ट्रगल किया है ईमान और अमाल सालेहात वगैरह वगैरह। एक ट्रांसलेशन, वो एक तफसीर उसकी ये है, कायनात में और इंसान में फर्क यह है, कायनात मुख्तार नहीं है, इंसान मुख्तार, चॉइस रखता है। अगर वो चॉइस को एक्सप्लोर नहीं करेगा सही, और जहां ये चॉइस रखता है वहां अल्लाह ने आकिल बनाया है, अकलमंद बनाया है। जिस तरह अपनी जिंदगी के लिए वो बेहतरीन रास्ते को इख्तियार करता है कि मुझे ये रास्ता, ये कामयाबी का है, मुझे ये तालीम हासिल करना चाहिए, ये पढ़ना चाहिए, या एक ये प्रोफेशनल हासिल करना चाहिए, कामयाबी का ये रास्ता है। तो जब ये रास्ता इख्तियार कर सकता है, तो उसने अपनी आखिरत का भी रास्ता, अपनी कामयाबी का भी रास्ता, अपने सुकून का रास्ता भी वो इख्तियार कर सकता है। तो इंसान, जैसे कि मैंने पहले इब्तिदा में स्टार्टिंग में जो आयत पढ़ी, बल इंसान आला नफ्स ही बसीरा, इंसान अपने नफ्स से अच्छी तरह से बसीरत रखता है। वलाउ अलका मादेरा, वो एक्सक्यूज करने लगता है, कोई ना कोई बहाने बनाते रहते। ये इंसान की कैफियत को कुरान ने बयान किया। तो अल्लाह ने कायनात को मुख्तार नहीं बनाया, इंसान को मुख्तार बनाया। और इख्तियारात के बाद अगर वो गलत इस्तेमाल कर रहा अपने इख्तियारात को, वो मसूल है। अब ये रहा आपकी तबलीग की मसला। तबलीग के मसाइल आसान नहीं है, उसका एक सिस्टम है। अलबत्ता अपने ही हलके में आपके पास कोई करीबी आलिम है, उनसे बैठ करके हम जितना जानते हैं, वतवासौ बिल हक वतवासौ बिस सब, उतना कन्वे करना मैसेज, नथिंग रॉन्ग। मगर बेहतरीन तबलीग क्या है? अपने अमल से, अपने किरदार से। कूनु दुआता लिल्लास बगैर अलसनतकुम, लोगों को बुलाओ लेकिन जबान इस्तेमाल ना करो, अपनी टंग यानी गूंगी तबलीग करो, अमल इतना करो कि अमल का असर इंशाल्लाह। अल्लाह तौफीक दे आपको। जी
अस्सलाम वालेकुम।
वालेकुम सलाम। जी जनाब
मौलाना साहब, मेरा एक्चुअली दो क्वेश्चन है। एक क्वेश्चन तो ये है कि आप अगर लड़का लड़की आपस में राजी हो जाते हैं शादी करने के लिए, लेकिन आजकल तो शादी का वैसे भी टाइम 30+ के बाद ही हो रहा है पूरा हर माशरे में, तो उसमें हमारी रिस्पॉन्सिबिलिटी क्या रहेंगे, फिर क्या करना पड़ेंगे? अगर दूसरा इशू ये है कि बहुत सारा ऐसा होता है कि हम अभी मतलब जो मायार हम ढूंढते हैं वो हमें नहीं मिल पाया, तो हम उस वक्त क्या करें? और खासकर लड़की के लिए दुश्वारी हो जाता है कि वो कैसे करें। मतलब लड़के तो चलो ऐसा मतलब ये करके थोड़ा पता चल जाता है, लड़कियों के लिए बहुत और मुश्किल हो जाते हैं, इसके बारे में थोड़ा वजाहत फरमाएं। अस्सलाम वालेकुम।
जी वालेकुम सलाम। जी बहुत ही अच्छे। पहले तो हमें शादी की एजस के मसले में मैंने कई मरतबा कराची में और दूसरे मकाम पर, जैसे कामयाब खानदान का मेयार एक अशरा मेरा है, और कामयाब ये बहुत ही अहम बहरहाल कोशिश हमने की कि फैम जो प्रॉब्लम्स है डे टू डे प्रॉब्लम्स उनको उनसे मुतालिक गुफ्तगू करें। हम लोग सब लोग मौलाई हैं भाई, मौला के चाहने वाले सब झूमते हैं, अशार को सुनते हैं। अब तो अशार गलत भी बता रहे हैं तो झूम रहे हैं। बहरहाल एक दुनिया बस रही है। तो अभी अशार में मौला से मोहब्बत का इजहार करने वाले चले भाई, अगर मौला से मोहब्बत है, मौला की शादी कब हुई, निकाह कब हुआ? मौला जो है 24 साल के थे, 25 साल के थे सरकार रिसालत मां, तो हम 30 साल के क्यों शादी कर रहे हैं? तो कहां मौला की मोहब्बत? 12 इमामों से 11 इमामों के जो जवाहर हैं उनमें से सबसे इमाम जवाद अलैहिस्सलाम कम उम्र में इमाम बने हैं, इमाम की जिम्मेदारी को ली है इमामत की 7 या 8 साल के सन में, और 18 साल में आपका इज़्ज़वाज है। तो 18 से हाईएस्ट 24-25 है, 25 से ऊपर गए तो ना मासूम से ताल्लुक है ना इससे। माफी चाहता हूं मैं, अगर हम लोग हकीकत में अहले बैत से मोहब्बत करने वाले हैं तो कम से कम इनको नमूना माने। लकद काना लकुम फी रसूलिल्लाह उसवतुन हसना, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी तुम्हारे लिए उसवा है। अगर उसवा है हमारे लिए, वो नमूना है ये घराना, और हम फख्र से मौला की मोहब्बत के दावे करते हैं, तो दावे करने वाले क्यों नहीं कर रहे हैं? और जो बच्चा 12 देखिए बायोलॉजिकल बॉयज की बायोलॉजी और गर्ल्स की बायोलॉजी में जमीन आसमान का फर्क है, वो 12 साल से 11 साल से मुहर्रिक है, मुतहर्रिक है, और उसको दबाया जा रहा है। वो गुना कहाँ होगा? ये घर में होगा या इसी नजासतों में होगा? फिर बरकतें कहाँ रहेंगी? चेस्टिटी कहाँ से बाकी रहेगी? मॉडेस्टी कहाँ से बाकी रहेगी? तो इस दिवाज के सिलसिले में ASAP। और दूसरा जो है ये याद रखना चाहिए, कोई परफेक्ट नहीं, परफेक्ट वही मासूमीन अलैहिस्सलाम। हमारे कैलकुलेशन के एतबार से 19-20 का फर्क होता है, या अली अल्लाह का मदद आगे बढ़े। अगर आप पिकिंग रहेंगे बेटियों के सिलसिले में या लड़कों के सिलसिले में, कभी वो शादी होने वाली नहीं है। आगे बढ़े, अल्लाह से कोशिश करें, फर्क होता है। आइंदा हम बहस करेंगे मेयार जो है चूजिंग स्पाउस का इंशाल्लाह। जी बिस्मिल्लाह।
विक्टोरिया मेलबर्न में मौजूद हूँ, यहाँ पे हमारे कुछ थोड़े से इश्यूज हैं जिन पे मतलब आपको थोड़ा सा निशानदेही करना है, और के आगे आंदा आने वाले थोड़ा सा दुरुस्त में इस पे कुछ बात हो सके।
जी
फिर एक सवाल है, एक तो जो हमारे यहाँ जो सेक्स एजुकेशन है उसके चार पार्ट हैं कि बॉडी सेफ्टी प्रोस्पेक्ट, ये भी एक लिहाज से मतलब पाकिस्तान का भी इशू है कि मेरा जिस्म मेरी मर्जी वाला मतलब एक इशू एक खड़ा है। एक एक प्रोस्पेक्ट है वो जो कि फ्रेंडशिप और रिस्पेक्ट का है, मतलब ये हमारे हिसाब से बहुत अहम है। एक है रिस्क ऑफ टेक्नोलॉजी और एक फैक्टर है जिसके जो प्रोडक्ट प्रोटेक्टिव या मतलब कि जो हमें एक दूसरे के साथ जो है प्रोटेक्टिव फैक्टर्स हैं उन पे, तो ये आने वाले दुरुस में अगर इनको मतलब
जरूर 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 है मेरे पास साथ हैं फिर भी आप अच्छा किया आपने याद दिया
जी। अच्छा अब जो है ये तो मतलब है कि हमें थोड़ा सा रहनुमाई करेगा, लेकिन जो सवाल है, मैं एक ऐसे सेक्टर में काम करता हूँ जहाँ पे अगर हम लोगों को इमिग्रेशन पे इम्प्रूव मतलब है कि इमिग्रेशन इनकरेज करें तो एक मुश्किल ये होती है कि लोग यहाँ आके बेदीन हो जाते हैं।
जी जी दो में से एक अच्छा। है या एक बहुत ज्यादा दीनदार हो जाते हैं या एक बेदीन हो जाते हैं।
हाँ मतलब लेकिन चूंकि वो सेक्टर एक ऐसा है कि जिसमें मतलब है कि काम करने के नतीजे में हमने ये देखा कि बेदीनी बढ़ी है।
जी जी जी
तो कुछ लोग एडुकेसी करके दूसरे दुनिया के मतलब है मुल्कों में उन खास इश्यूज पे मतलब है कि जुल्म हो रहा है, कत्लो गारत है, जंग है, मतलब है कि इज्जतें महफूज नहीं है और कोशिश कर रहे हैं कि वो अपने जो बाकी मंदा लोग जो कम्युनिटीज वहां रह गई हैं उन मुल्कों में उनको भी यहाँ बुला लें। हमारा ये ख्याल है कि वो जो है ये काम जो है इसको बहुत सोच समझ के करने का जरूरत है, ना कि मतलब कि ब्लाइंडली जो है हम जो है एक कम्युनिकेशन शुरू कर दें हुकूमतों के साथ कि भाई नहीं नहीं इनको बुलाएं, जुल्म हो रहा है, जैसे क्वेटा का एक मसला था
जी।
तो कोई तो एक दरमियानी राह होगी कि जिसमें खुसूसन मतलब है कि बेदीनी इस तरह से बढ़ी है कि लोग जो सेम सेक्स मैरिज
जी जी
ये मुश्किल बढ़ी है, तो इसकी तरफ निशानदेही कर रहे थे। इस मसले पे थोड़ा सा मतलब वजाहत दे करें कि ये जो एक क्या कहते हैं कि एक दरमियानी रास्ता क्या होगा कि किस तरह से लोगों की मदद भी की जाए और किस तरह से इन सारी चीजों को जो है एड्रेस भी किया जाए। मैं शुक्रगुजार हूँ
जी बहुत। मैंने कई मरतबा मैंने ईस्ट में जब इंडिया पाकिस्तान में मजलिस में पढ़ा हूँ जवानों से मैंने ये कहा है कि हम लोगों का अट्रैक्शन टुवर्ड द वेस्ट बहुत ही उसकी वजह है, इसके पीछे एक बहुत बड़ा काम हुआ है, काम हो रहा है और हम लोग इसमें गाफिल रहे हैं, हम लोग ऑर्गेनाइज नहीं हैं, हम लोग मुनज्जम नहीं हैं। मैंने लाहौर में एक यूनिवर्सिटी में अल हुसैन इमाम हुसैन यौम इमाम हुसैन डे रखा गया, डीन ने वहाँ पर मुझे बताया कि जो सिचुएशन है यूनिवर्सिटीज़ की और जो इब्तदाई बुनियादी चीज़ें जो क्राइटेरिया था जो पहले वगैरह और सब तकरीबन ख़त्म होता चला जा, बाकायदा सिस्टमेटिकली पूरे सिस्टम को जो है बर्बाद कर दिया जा रहा, मगर हम लोग समझते नहीं हैं। तो हमें जो है दीन की रहनुमाई को बदरजे आतम समझना चाहिए। जो भी मेरे मुझसे जवान पूछा कि मौलाना मैं ज़रा सा परेशान हूँ, मैं आ रहा हूँ वेस्ट में, क्या करना चाहिए, पहली चीज़ मैंने यही बताई कि अगर आप रिलीजन को बाकी रखना चाहते हैं तो आप अपने बीवी बच्चे या अगर तनहा हैं अपने कोई ना कोई मरकज से जुड़े रहिए, किसी ना किसी आलिम से जुड़े रहिए। हर हफ्ते में विलादत में मिलादों में शहादतों में और राबते में रहिए, जितना आप मरबूत रहेंगे आपके दो फायदे, एक तो आसानी से कम्युनिटी के अफराद मिल जाएंगे आपको, यानी मरकज में जाना कोई इतनी खूबसूरती खूबसूरत चीज़ है। तो मैंने हमारे मरकज में कहा था वो लगाते हैं, यानी आपके पास भी हो रहा होगा जैसे विजिटिंग कार्ड्स लगे हुए हैं कौन कौन से लोग यहाँ पे आ, नमा अगर 100 आदमी अगर मरकज में आए हैं तो 100 प्रोफेशनल्स आए हैं, आपके तमाम ज़रूरतें उसी मकाम पर पूरी हो सकती हैं अगर आप कम्युनिकेशन को आगे बढ़ना। जितना आप कौम से दूर हटते चले जाएंगे, मराकज से दूर हटते चले जाएंगे, आपके साथ आप खुद अपने नफ्स पे जुल्म करेंगे। जुल्म ये होगा कि मजहब हाथ से निकल जाएगा, दीन हाथ से निकल जाएगा, फिर उसके बाद आइंदा 50 साल बाद उठेंगे जब बेख्वाब बेदारी ख्वाब से बेदार होंगे, इट इज़ गोइंग टू बी टू लेट। हमने हर जगह इस बात को वाज़े किया, इंशाल्लाह आइंदा भी इसमें जो दुरुस्त में इस सिलसिले में गुफ्तगू किया करेंगे। ये चैलेंजिंग इशू है مغربی دنیا. میں تو ایک تو مغرب نے کہا تھا, آج تو ہماری دنیا بھی مشرق بھی مغرب بن چکا ہے. البتہ ہمارے پاس ہش ہش زیادہ ہے, خاموش رہو, ورنہ وہی ہو رہا ہے جو مغرب میں ہو رہا ہے اکثر چیزیں. میں پاکستان میں ایک دیہات میں مجلس پڑھنے کے بعد ایک صاحب مسلمان صاحب آئے, انہوں نے قرآن پر شک کا اظہار کیا, دین پر شک کا اظہار کیا, نام مسلمان خاندان کا مسلمان. پھر میں نے ایک گھنٹہ ان کے ساتھ گفتگو کی. قدر ظاہر سے بات ہے کہ وہ زہر جو پھیلا ہوا ہے بہت بہت دیر سے, ہیومنزم کے نام سے, فیمنزم کے نام سے جو بربادیاں لائی گئی ہیں, آزادی کے نام سے جو بربادیاں لائی جا رہی ہیں, یہ تمام چیزیں اگر جب تک اس کے تہ تک نہیں پہنچیں گے اس وقت تک ہم اپنے آپ کو بچا نہیں سکیں گے. اسی لیے قرآن نے جہاں اہدنا الصراط المستقیم, صراط الذین انعمت علیہم کہا ہے, وہ نیگیٹو فورسز کو بھی بتایا ہے, غیر المغضوب علیہم ولا الضالین. ایک چیلنجنگ, آپ کا جو سوال ایک آسان مسئلہ نہیں ہے, یہ بہت ہی چیلنجنگ ہے. اس سے انشاءاللہ آئندہ ہم کوشش کریں گے کہ مغربی دنیا جو آج جو آئیڈیالوجی کچھ چاہ رہی ہے پھیلا چکی ہے, اس سے کیسے بچنا چاہیے. جی فرحت,
جی مولانا آپ کو بہت بہت ولادت مبارک ہو حضرت قاسم علیہ السلام کی.
آپ کو مبارک, اللہ حضرت جناب ہم سب کو توفیق دے کے ان کے بتائے ہوئے راستے پر چلیں انشاءاللہ.
مولانا میں یہ پوچھنا چاہ رہا تھا کہ امام زین العابدین کی بہت ساری روایتیں ہیں, اب جیسے کہ 5 رمضان المبارک, 15 جمادی الثانی, 5 شعبان, تو ہم کس کو مانیں؟ 5
شعبان
کون سی صحیح روایت ہے؟
جی اصل میں دیکھیے آج ہمارے پاس جتنی بھی چیزیں آئی ہیں یہ ہمارے پاس ایک معجزہ ہے, اعجاز ہے کہ جو بھی کچھ باقی ہے بہت بڑا, اس لیے کہ مکتب اہل بیت کے پیچھے بنی امیہ بنی عباس نے اتنا مال دولت پاور خرچ کیا کہ کسی طرح سے یہ دین جو ہے ان کا مذہب, ان کا دین, ان کے ماننے والے جتنے ہیں سب ختم ہو جائیں. لیکن اللہ نے اس کے باوجود چونکہ وعدہ کیا ہے اللہ نے قرآن میں کہ حق باقی رہے گا, حق کو کوئی ختم نہیں کر سکتا, یہ چراغ جلتا رہے گا, یہ پھونک سے کوئی بجھایا نہیں جا سکتا, اللہ کا شکر ہے کہ جو باقی ہے. آج اگر آپ تاریخیں بعض اماموں کی 2-3-4 تاریخیں جو تاریخ آپ کے پاس سینٹر میں منائی جا رہی ہے اس میں شریک ہو جائیے. تاریخ منانے کے معنی یہ نہیں ہے کہ اس دن قصیدہ پڑھ لیا, کپڑے پہن لیے, نہ معصوم کے دیے ہوئے دولت سے, ان کے علم سے استفادہ کرنا, یہ ہے محبت, یہ ہے جشن, یہ ہے شہادت. اگر ہم کر رہے ہیں تو بہت اچھا. میں امام سجاد علیہ الصلوۃ والسلام کی آپ بات کر رہی ہیں, جو خزانہ مولا نے دعا کی شکل میں دیا ہے نالج کو, سائنسز کو, اس کو ہم نے چھوا تک نہیں ہے, ٹچ تک نہیں کیا ہے شیعوں نے, تو دوسروں کو کیا بتائیں گے. تو ہم لوگ اس پہ کام کریں, یہ تاریخیں رہیں گی, یہ تو اختلاف. خدا کا شکر ہے کہ جو کچھ بھی باقی ہے یہ بھی اللہ کا شکر ہے. اس کی وجہ ہے کیوں تاریخیں ایسی ہوئیں, ایسا کیا ہو, اس کی لمبی میں وہ اس میں چلے جاؤں گا تو میں مین تھیم سے نکل جاؤں. جی
فرحت,
السلام علیکم.
وعلیکم السلام. جی
میری ایک ہمبل ریکویسٹ ہے, پہلا جو سوال نہیں ہے, ایک ریکویسٹ ہے کہ میں کافی عرصے سے اس آپ نے جو ابھی اپنے ٹاپک کے دوران بتایا کہ پرپز آف لائف, اس کے اوپر اگر, کیونکہ ابھی تو میرج کے سلسلے میں ذکر ہوگا لیکن اگر ہو سکا تو آپ مناسب
سمجھیں. انشاءاللہ ضرور.
اور اگر بعد میں ہوا تو اس کے اوپر ڈیٹیلڈ ضرور رکھیے گا. اور سوال میرا میرج کے حساب سے یہ ہے, ابھی آپ نے بتایا کہ ہسبینڈ اینڈ وائف جو ہیں وہ ایک دوسرے کے لیے سکون کا باعث ہیں.
جی
ماشاءاللہ, میں بھی بیاہے ہوئے بچوں کی ماں ہوں اور بیٹی کے سلسلے میں یہ میں دیکھ رہی ہوں کہ بیٹی بہت کچھ ٹربل سم پیریڈ سے گزر رہی ہے, لیکن وہ ایسا ہے کہ ماشاءاللہ اللہ تعالیٰ نے اسے اوپر تلے 2 بچے دیے, اور ظاہر ہے بچی کی ذمہ داریاں جو ہیں وہ بڑھ گئی ہیں, خاندان بھی بہت اچھا ہے الحمدللہ, سب کچھ اچھا ہے, کوئی ایسی بات نہیں, لیکن چونکہ بچوں کی پیدائش سیزیرین ہوئی, وقفہ کم تھا, کچھ ایک تو یہ ہوتا ہے کہ صرف ہسبینڈ اینڈ وائف کی بات نہیں ہوتی, ہمارے معاشرے میں اسپیشلی یہ دونوں تو ایک دوسرے کے لیے سکون کا باعث ہو سکتے بھی ہیں اور کرنے کی کوشش بھی کریں گے, لیکن جو ساس سسر کی طرف سے, فیملیز کی طرف سے, معاشرے کی طرف سے جو ایکسپیکٹیشنز اور جو ایٹیٹیوڈز بیچ میں آ جاتے ہیں, ان کی وجہ سے ہسبینڈ اینڈ وائف ایک دوسرے کے لیے سکون کا باعث نہیں رہتے. ان کو کیسے ٹیکل کیا جائے؟ اور میں ایز اے ماں, بیٹی کی ماں, اگر میں دیکھ رہی ہوں کہ میری بیٹی اپنے فرائض ادا کر رہی ہے, باقی فرائض بھی ادا کرنے کی کوشش کر رہی ہے, لیکن اس کے باوجود اس کے اوپر اتنا پریشر ہے ذہنی کہ وہ مجھے ایسا لگ رہا ہے کہ بہت جلد, اللہ معاف کرے, اللہ نہ کرے میرے منہ میں خاک, کہ وہ مینٹل اس میں آ رہی ہے پریشر میں, اور اس کا مجھے لگتا ہے کہ یہ تو, اور اس کی نمازیں ایسے, مطلب اس کے پاس ٹائم ہی نہیں ہے کہ اپنے بچوں کو دیکھنے کے ساتھ ساتھ, خاوند کو دیکھنے کے ساتھ ساتھ, فیملی کے تمام جو ایکسپیکٹیشن ہے ان کو پورے کرنے کے ساتھ ساتھ وہ دو رکعت نماز شارٹیسٹ بھی پڑھ لے. حالانکہ میں نے اسے بتایا کہ بیٹا اللہ کو لمبی نمازیں نہیں چاہیے, بس آپ نے فٹافٹ شارٹ سا وضو کیا اور اب نماز پہ کھڑے ہو گئے, تمام مستحبات چھوڑ دو, بس واجبات ادا کرو. لیکن میں دیکھ رہی ہوں کہ وہ مینٹلی اس کنڈیشن میں نہیں ہے, بہت زیادہ اس کے اوپر پریشر ہے. اب میرا یہ سوال تھا کہ میں اس معاملے کو کیسے سلجھاؤں, میں اپنی بیٹی کو ایسے سفر کرتا ہوا نہیں دیکھ سکتی, اور اگر میں بولتی ہوں تو وہی ہوتا ہے کہ او جی اس کی زندگی نہ خراب ہو جائے, وہ غلط معنی نہ لیں, میں کیسے انٹروین کروں جبکہ میری نیت صاف ہے, میں کسی کو برا نہیں کہہ رہی.
جی بہت ہی کریٹیکل چیزیں انشاءاللہ آئندہ ہماری بحثیں ہونے والی ہیں کہ ہسبینڈ اینڈ وائف کے درمیان کتنا دخل باہر کا ہونا چاہیے نہیں ہونا چاہیے, تمام بحث آئندہ آنے والی, مگر آپ کے سوال کا جواب اتنا بتا دوں, یہ بات ہمیں بچوں کو سکھانا چاہیے کہ قرآن یہ کہتا ہے, قرآن پرسپیکٹو شعور قرآنی یہ ہے کہ وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِنَ الْخَوْفِ وَالْجُوعِ, یہ دنیا امتحان کی جگہ ہے, وَلَنَبْلُو ہم ٹیسٹ کریں گے, یہ بہترین ٹیسٹ کا موقع ہے, جس طرح سے سونے کو گھسنے کے بعد چمکتا ہے اسی طرح سے آپ چمکیے, بچوں سے پریشان ہونے کی بات نہیں, یہ دنیا ایسی ہے, اس دنیا سے تم پریشان نہیں ہونا, مسکراتے رہنا, ایسے موقع پر لا حول ولا قوت الا باللہ بہترین اور بہترین چیز ہے وہ درود پڑھا کرے, اللہم صلی علی محمد وآل محمد, اور آپ زیادہ تر کوشش یہ ہونا چاہیے کہ دونوں طرف سے کوئی مداخلت جو ہے اس گھر میں نہیں ہونا چاہیے, ہسبینڈ اینڈ وائف اف دے بوتھ آر ہیپی, ممکن ہے کہ تھوڑا بہت سے پریشانیاں ہوں, اس سے ہم لوگوں کو پریشانی ہو, انہیں صبر کی تلقین دیں, بہترین گھرانہ ہمارے پاس ہم فاطمہ و ابوہا و بعلہا و بنوہا, شہزادی فاطمہ زہرا کی زندگی 18 سال کی, اتنی زندگی میں شہزادی نے ہر رخ سے شہزادی نے دنیا کو سمجھا دیا, لقد تورمت قدماہ, عبادت کے لیے کھڑی ہوتی تھی تو پیر سوج جاتے تھے, یعنی شہزادی فاطمہ زہرا, اور چک کتنی چلائیں, لقد تمجلت یدا, دونوں ہاتھ زخمی ہو گئے. ہم یہ دنیا کی جو زحمتوں کو بچوں کو سمجھائیں, پیار سے محبت سے مسکراتے رہو, درود پڑھتے رہو, انشاءاللہ یہ تمام ختم ہو جائے گا, یہ طوفان نکل جائے گا, پھر ایک ٹھہراؤ آئے گا زندگی میں جو پرسکون ہے, ہمارا داخلہ جب ہوگا تو سوائے اس میں پریشانی کے کچھ اور نہیں. اب اس کے لیے بھی, اس شوہر کے لیے, اس خاندان کے لیے, ہم لوگ کل ہی میں یہاں پر مجلس میں بتا رہا تھا, بلکہ ایک پروگرام تھا, ہم لوگوں کو بات کرنا نہیں آتا, اللہ سے مصلی پہ بیٹھ کے بات کریں, مالک یہ پرابلم ہے تو سا اپنی زبان میں بول رہے ہیں, اللہ سنتا ہے, نحن اقرب الیہ من حبل الورید, میں تمہارے رگے گردن سے قریب ہوں, مالک یہ میرا پرابلم ہے, یہ میرے بیٹے کا پرابلم ہے, یہ میری بیٹی کا پرابلم, یہ میرے بر کا پرابلم ہے, میری بیٹی کی شادی کا پرابلم, مالک تو حل کر, اور تو قادر مطلق ہے, تو چاہے مقلب, ابھی آپ نے کل ہی جو ہے, یا مقلب القلوب والابصار, دلوں کو پلٹانے والا, دلوں کو پلٹاتا ہے, پورا تحول گھروں میں لا سکتا ہے ایک محبت کے جملے سے, ایک ہی جملہ محبت کا چینج کر سکتا ہے پورے سچویشن, صبر کی تلقین دیں, درود پڑھوایا کریں, ان سے کہیں صبر کریں, انشاءاللہ یہ تمام مشکلات ہوتی رہیں گی. تو ایز لانگ ایز بوتھ آف یو آر ہیپی وی آر ہیپی الحمد للہ. انشاءاللہ آئندہ بحث ہوگی اس میں واضح.
مولانا صاحب السلام علیکم.
وعلیکم السلام جی.
مولانا صاحب میں ایک یونیورسٹی کا اسٹوڈنٹ ہوں, میں یونیورسٹی میں پڑھتا ہوں, میرا جو فیلڈ ہے وہ وکالت کا پیشہ ہے. مولانا صاحب میں آپ سے یہ سوال کرنا چاہتا تھا کہ میرے جو فیلوز ہیں وہ بہت سارے مطلب غیر اخلاقی حرکات میں وہ ملوث ہیں, اور جب میں انہیں نصیحت کرتا ہوں تو وہ میرے اوپر لافنگ شروع کر دیتے ہیں. میں انہیں کہتا ہوں کہ تمہیں اللہ تعالیٰ نے اہل بیت علیہ السلام نے ایک واضح رستہ دیا ہوا ہے ٹمپرری میرج کا, تو ان کو فالو کیوں نہیں کرتے ہو؟ تو دے بیکم فالوئنگ لافنگ آن می کہ اگر تم سمجھتے ہو کہ یہ اتنا اچھا طریقہ ہے تو تم کیا اپنے والے کو, اپنی سسٹرز کو کیا ہمارے لیے ٹمپرری میرج میں دو گے؟ تو اس طرح کی چیزیں کہہ کر وہ مجھے بڑا ٹیز کرتے ہیں. تو کائنڈلی میری آپ سے ریکویسٹ ہے کہ مجھے کوئی ایسا آیت بتا دے کہ جس سے میں ان کو قائل کر سکوں کہ اللہ پاک نے اور اہل بیت علیہ السلام نے ہمیں ایک جائز رستہ بتایا ہوا ہے, وغیرہ ان کی ان الفاظ سے, ان کی ان حرکات سے مجھے بھی بڑی تکلیف ہوتی ہے اور مجھے اپنا آپ بچانے بھی بڑی مشکلات ہوتی ہے.
جی جی, اصل میں آپ کو جو ہے پہلے تو آپ کو زیادہ بولنا نہیں ہے, اپنے نفس کو بچانا ہے. میں نے اس سے پہلے ابھی حدیث میں سنائی, میں نے لوگوں کو بلاؤ گونگی تبلیغ کرو, یعنی اپنے عمل سے زیادہ بولے نہیں, اس لیے کہ انسان کی وہ ایج ایسی ہے کہ وہ انسان سننے کے لیے تیاری نہیں ہے, آمادہ ہی نہیں ہے. جب آمادہ ہی نہیں ہے تو آپ کے بولنے کا کوئی اثر ہی نہیں ہوگا, البتہ آپ کا عمل کا اثر ہوگا. آپ کلاس میں اپنے آپ کو, اپنے چیسٹیٹی کو, اپنے موڈریشن کو اب بچاتے چلے جا رہے ہیں تو دنیا آپ کے سامنے ایک مثال دیکھے گی کہ جی ہاں ایک شخص ہے اسی سوسائٹی میں رہتا ہے, بچنے کی کوشش کرتا, بچا جا سکتا ہے. آپ جو دوسرا حل پیش کر رہے ہیں ایک کنواری لڑکی کے ساتھ, ٹیمپرری میرج از ناٹ گوئنگ ٹو ہیپن, دیر از اے لاز آف سو مینی رولس اینڈ ریگولیشنز, اتنا ایزی نہیں ہے جتنا کہا جائے. البتہ یہ کہ زنا سے بچنے کے پچاسوں راستے اسلام نے بتائے ہیں, اور راستوں کا اگر اپنایا جائے, یہ تمام چیزیں, مسئلہ آپ کا, یہ آپ کی یونیورسٹی کا نہیں ہے, پورا معاشرہ ہی, سوشل اسٹرکچر ہی ایسا ہے کہ انسان کو حیوان بنا دیا گیا ہے کہ تم مزے کرو, جو چاہے کرو تم, یہ تمام یہ چکروں میں, دین کی چکر میں مت جاؤ. ہیومینزم, انشاءاللہ ایک اشرہ میں پڑھ رہا ہوں, اسلام از ہیومینزم, اسلام ہی انسانیت سے, اس سے ہٹ کر کہیں انسانیت نہیں ہے. کیا یہ دنیا میں خون خرابہ کیا انسانیت ہے؟ روزانہ بمباری کر رہے انسانیت ہے, لوٹ رہے ہیں دنیا کا انسانیت ہے. ایک فیملی جس کے 500 ٹریلین ڈالرز کی اسٹ ہیں, کیا انسانیت ہے؟ یہ سب ختم ہونے والا. قرآن نے اسی لیے کئی مثالیں دی ہیں. آپ بہت ہی دل جلتا ہے آپ کا, ہمارا بھی جلتا ہے, لیکن آپ اللہ سے دعا کر رہے, پروردگار آپ میرے عمل میں اتنی توفیق دے کہ میں ریفلیکٹ کر سکوں ان بچوں کا, ان نوجوانوں, ان دوستوں کو میں بچا سکوں. بہت ہی درد صحیح ہے آپ کا, انشاءاللہ. علی رضا,
ابراہیم سراج.
السلام علیکم. مولانا السلام.
وعلیکم السلام ورحمۃ اللہ.
قبلہ میرا دو سوال تھا. ایک سوال یہ تھا کہ جمعے کی جب نماز پڑھتے ہیں واجب نیت کے ساتھ, اس کے بعد ظہر کی نماز دوبارہ ریپیٹ کرنا ضروری ہوتا ہے یا نہیں ہوتا؟
نہیں ہے.
جمعے کے
نہیں, پہلے میں جواب دیتا ہوں. پہلے جمعے کی نماز کے بعد اگر جمعہ صحیح ہوئی ہے تو آپ کو ظہر کو جو ہے ادا نہیں کرنا ہے, اگر آپ نے جمعہ واجب کی نیت سے پڑھی ہے. آیت اللہ سیستانی قصد رجا, اگر آپ چاہتے احتیاطاً قصد رجا, سنت بن قصد رجا کی نیت سے پڑھیں, ورنہ جو ہے رہبر معظم کے نزدیک نماز اگر جمعہ صحیح کھڑی ہوئی ہے اس کے بعد آپ کو کسی چیز کی ضرورت نہیں ہے. 7 دن میں 35 نمازیں ہیں, 36 نمازیں شریعت میں نہیں ہیں. چلیے, وہ ریپیٹ کرنا ضروری نہیں ہے. آپ کسی اگر آیت اللہ سیستانی کی تقلید کر رہے ہیں, آغا سیستانی نے بھی مصحب نہیں کہا قصد رجا, قصد رجا کی نیت سے 4 رکعت زہر پڑھ لیں.
ٹھیک ہے. دوسرا سوال میرا یہ تھا کہ یہ جو ابھی جو مہینہ جو چل رہا ہے ولادت کا مہینہ چل رہا ہے, ہمارے معصومین یا غیر معصومین ہمارے جو
جی جی جی
ولادت کا مہینہ چل رہا ہے اس میں ظہور کا لفظ اکثر ولادت کے لیے استعمال کیا جاتا ہے، کیا یہ جائز ہوتا ہے یا نہیں ہوتا؟
اصل میں ان چیزوں میں جانا نہیں چاہیے، باقاعدہ اس کو سینسیٹیو بنانے کی کوشش کی جا رہی ہے۔ اصل میں مجھے بتائیے کہ مولا کائنات کی میلاد کہتے، میلاد رسول اللہ، میلاد مولا کے، مولود کعبہ، مولود کعبہ نے کیا اسی معنی کہ میلاد ہوئی تو مولود ہوئے، تو ظہور کعبہ کیوں کہتے ہیں، مظہر کعبہ نہیں کہتے، ظہور ظہور کیوں نہیں کہتے وہاں پہ، مولود کعبہ کیوں کہتے؟ یہ تمام بخباری لوگوں کی چیزیں لائی گئی ہیں، ان چیزوں میں مت پڑھیے، آگے بڑھتی ہے ظہور کہیے ظہور کہیے، کوئی بات نہیں بھائی، امام کی کسی حدیث پہ عمل تو کیجیے، صرف انہی چیزوں میں پھنسیا نہیں، انشاءاللہ چلیے۔
السلام علیکم قبلہ۔
وعلیکم السلام
قبلہ، یہ بیوی کے انتخاب کے حوالے سے آپ نے درج دیا، مجھے اس میں ایک چیز
ابھی انتخاب نہیں ہوا، شروع ابھی شروع نہیں ہوا، انشاءاللہ آئندہ بتاؤں گا۔ جی بولیے۔
اچھا اچھا، سوال میرا یہ تھا، کنفیوژن تھی کہ حضرت نوح علیہ السلام، حضرت لوط علیہ السلام کی بیوی اور امام حسن علیہ السلام کی بیوی، ان کا انتخاب یعنی کہ کیسے ہوا، اور پھر اگر یہ غلط بھی تھیں تو ان کی صحبت میں رہتے ہوئے یہ صحیح کیوں نہیں ہوئی؟
یا اسی سے پتہ چلتا ہے کہ انسان اتنا مختار ہے کہ ایک گھر میں پیغمبر کے گھر میں رہتے ہوئے بیٹا حسن نکل سکتا ہے، ایک گھر میں غیر جو ہے قریبی آ سکتا ہے، سلمان من اہل البیت بن جاتے ہیں، نو کا بیٹا جو ہے لیسا من اہلک، یہ تمہارا اہل نہیں ہے، یہی تو مختار ہے، انسان کی چوائسز ہیں، انسان کو آزاد رکھا گیا۔ اس سے خود پتہ چلتا ہے کہ نبی نے ان بی ازواج کو مجبور نہیں کیا تھا کہ تم نماز پڑھو، تم عبادت کرو، میری طرح رہو، یہ مجبور نہیں کیا تھا کہ تم وہاں سے نکل جاؤ، انہیں آزادی دی تھی، اسی گھر میں بہت سے لوگ اور رہتے تھے، جن کو ہدایت لینا ہے وہ لے کر کے انسان کامل انسان کی طرف چلے گئے، کمال کی طرف چلے گئے، بعض لوگ گھٹیا کر کے گھٹیا ختم ہو گئے، خسرہ دنیا والا آخر۔ اس سے ایک بہت اچھی چیز نکلتی ہے کہ انسان آزاد ہے، وہ آزاد مختار ہے، اور اس نے اختیارات کو غلط استعمال کیا، خواہ وہ کسی اچھے گھر میں کیوں نہ ہو۔ جی ہاں جی ہاں، محمد، اون عباس، فاطمہ، آئیے جلدی جلدی، اب بس 7 منٹ ہے میرے پاس۔
قبلہ السلام علیکم۔
وعلیکم السلام و رحمۃ
اللہ۔ قبلہ ایک دو باتیں ہیں، ایک ابھی ایک صاحب نے یہاں پر ٹیمپرری میرج کی بات کی، تو قبلہ ابھی آپ آئندہ جب انشاءاللہ سلیکشن آف اسپاؤس کی بات کریں گے تو آپ کے بھی علم میں ہوگا کہ آج کل ایک طریقہ کار چلا ہوا ہے کہ جب لڑکے لڑکیوں کو ملایا جاتا ہے، کیونکہ وہ حجاب کے مسائل ہوتے ہیں، محرم نہ محرم کے مسائل ہوتے ہیں، تو لوگ ٹیمپری طور پہ متع کر لیتے ہیں، اور وہ صرف بات کی حد تک، مطلب وہ دوسرا والا متع نہیں ہوتا ہے، مطلب وہ ایک ساتھ وقت نہیں گزارتے ہیں، مگر صرف کیونکہ وہ محرم نہ محرم ہے، اس وجہ سے تاکہ کچھ باتیں کر سکیں نکاح سے پہلے۔ تو ایک تو اس پہ اگر آپ کبھی روشنی ڈالیں اپنے ایک سیکشن آف
اسپاؤس پہ، ہمارے پاس پورا پروگرام ہے، باقاعدہ جو ہے منگنی کے بعد جو ہمارے پاس بات سلسلے شروع ہوئے ہیں، انشاءاللہ بحث کروں گا۔
جی اچھا، دوسری چیز قبلہ، جو ایک چیز جو کافی عرصے سے دیکھی گئی ہے خصوصاً برصغیر پاک و ہند میں، کہ وہاں پر لڑکیوں کو تو زیادہ طور پہ یہ ہر گھر میں ہی کہا جاتا ہے کہ بھی تم جس گھر میں جاؤ گی وہاں سے تمہارا جنازہ ہی نکلنا چاہیے، اور تم کو بالکل ہر طریقے سے ساتھ رہنا چاہیے، مگر ہمارے معاشرے میں لڑکوں کی تربیت پہ کوئی زور نہیں دیا گیا ہے، اور یہی وجہ ہے کہ ہمارے دیکھیے طلاق کا یہ سیپریشنز کی جو چیزیں زیادہ بڑھ گئی ہیں، کیونکہ صرف لڑکیوں کو تربیت دی جاتی ہے اور لڑکوں کی اس پہ نہیں ہے۔ تو اگر قبلہ موقع ملے ذرا اس پہ بھی تھوڑی
ضرور۔ نہیں نہیں بالکل صحیح، بالکل صحیح بات، بالکل صحیح بات، بالکل صحیح بات، انشاءاللہ کا بحث کریں گے انشاءاللہ۔
بہت شکریہ،
احسنت احسنت، السلام علیکم۔ جی ہاں، فاطمہ، محمود، اسد اللہ، اون عباس، آئیے جلدی، 5 منٹ۔
السلام علیکم
وعلیکم السلام و رحمۃ اللہ۔
مولانا صاحب، میں آپ سے یہ پوچھنا چاہتی ہوں کہ آپ نے کہا کہ حدیث ہے کہ نکاح کر کے اپنے اس دین کو محفوظ کریں، لیکن جو آج کل دیکھا جا رہا ہے کہ جہاں شادی ہو رہی ہوتی ہے اور نکاح ہو گیا ہے، لیکن اس کے باوجود نہ صرف ینگ بچے جو ہیں وہ کئی جگہ ورچوئل لو میں مبتلا ہیں، نہ صرف ینگ بچے بلکہ بزرگ افراد بھی اس بیماری میں مبتلا ہیں، تو اس کا کیا حال ہے کہ تو نکاح کے بعد جو ہے وہ سب کچھ چل رہا ہے، تو اس کو کس طرح سے اس مسئلے کو سالو کیا جائے؟
اسی لیے وہ حدیث کا دوسرا حصہ ہے، آدھا دین تو بچ گیا آپ کا, لیکن آدھا جو باقی ہے وہ تقویٰ ہے. تقویٰ یعنی اللہ کو ہر وقت سامنے رکھ کر کے اپنی زندگی گزارنا آسان کام نہیں ہے. ورنہ آج کل جو ہے ہاتھ میں گیجٹ آ گیا ہے, انسان جو چاہے کرے. یہ تمام چیزوں سے, ابھی ایک صاحب نے مجھ سے سوال کیا تھا, کل ہی کی بات ہے, ہمارے پاس آن لائن سوالات آتے ہیں, مولانا کتنی گناہ, کتنا توبہ, کتنا گناہ, کتنا توبہ. اس کا جواب کیا ہے؟ جواب یہی ہے کہ انسان کو بلند ہونا آیا ہی نہیں ہے. انسان اس دنیا میں بڑے مقامات حاصل کرنے کے لیے آیا ہے. ان گھٹیا چیزوں کی وجہ سے ہاتھ سے نکل جاتا ہے, اس کو وہ مقام مل نہیں پاتا. اگر وہ مقام کی طرف وہ رجوع کرے گا تو انشاءاللہ وہ اس کی کامیابی اس آخرت کی دنیا میں بہت زیادہ ہے, ورنہ گھٹیا حرکتوں میں انسان ملوث. اللہ بچانا انشاءاللہ. جی
السلام علیکم. آقا
علیکم السلام ورحمۃ اللہ.
اچھا میں نے یہ پوچھنا تھا کہ میں نے ایک علی رضا پنیان صاحب کی ویڈیو دیکھی تھی, انہوں نے کہا تھا کہ امام زمانہ کے لیے کچھ کریں, تو انہوں نے کہا تھا کہ امام زمانہ کے لیے آپ سب سے جو کام کرتے تھے وہ ہے شادی کریں. تو مجھے اس کی سمجھ نہیں ہے, آپ اس کو ایکسپلین کر سکتے ہیں کہ ہماری شادیاں کیسے ہمیں اپنے امام کی نصرت کی طرف لے کے جا سکتی ہیں؟ مطلب وہ کیا کہنا چاہ رہے تھے؟
یعنی مطلب ہے کہ وہی حدیث جو میں نے پڑھائی تم بتائی تھی کہ جس نے شادی کی, مولا کی حدیث ہے رسول اللہ صلی اللہ علیہ وسلم سے, معصومین نے یہ بہت ہی موثق حدیث سمجھتے, جس نے شادی کی اس کا آدھا دین بچ گیا. یعنی مولا امام زمانہ کا انتظار کرنے والا اگر وہ دین کو حفاظت کر رہا ہے تو وہ انتظار کر رہا ہے, یہ بتانا چاہ رہا. بہترین طریقہ ہے. اولین جوان بچے ہو جلدی کرو, امیڈیٹلی کرو. ماں باپ سے گزارش ہے کہ جلدی کریں, کبھی انتظار نہ کریں, یہ ہو جائے وہ ہو جائے انشاءاللہ اس کے فوائد.
السلام علیکم آقا, میرا سوال یہ ہے کہ جب تھرڈ,
جی
جی میرا سوال یہ آقا, جب تیسرے خلیفہ نے قرآن کو جمع کرایا اس میں امام علی کا کیا رول تھا؟
میں نے آپ لوگ, بہت ہی اچھا سوال ہے. میں نے ریوائیول کے ابتدا میں تیسرا درس ہے یا چوتھا, پلیز اس کو واچ کیجیے, اس میں پوری ڈیٹیل پڑی ہے کہ تیسرے دور میں کیا ہوا, آیا قرآن جمع ہوا, یہ جو مولا نے قرآن پیش کیا تھا وہ کیا ہے, وہ تفصیل ہے. پلیز اس کو ذرا سا واچ کریں, اس میں آپ کو پورے جوابات ملیں گے انشاءاللہ. سوری بتول.
السلام علیکم آغا.
وعلیکم السلام ورحمۃ اللہ.
میرا سوال یہ ہے کہ جو روزمرہ کے کام خواتین کے ہیں وہ مستحب میں آئیں گے یا کچھ مباح میں بھی آئیں گے؟
جی ہاں, الحمدللہ آپ نیت جتنی اچھی کرے, جیسے کہ ہمارے پاس ایک بہت بڑے عالم گزرے ہیں, انہوں نے کہا کہ میں کھانا بھی کھاتا ہوں واجب کی نیت سے کھاتا ہوں. انسان نیتوں کے ذریعے, کل امرئ ما نوا, نیتوں کے ذریعے سے بہت کچھ اعمال کو ٹھیک کر سکتا ہے. کھانا, یہ کھانے سے پہلے یہ نیت کرتا ہوں مالک مقدمہ ہے, یہ دو لقمے نہیں کھاؤں گا تو مجھ میں طاقت نہیں ہوگی تیری عبادت کی, تو وہ کھانا جو ہے واجب کھانا جتنا مختصر کھانا ہے تاکہ میں, میری صحت اچھی رہے, میں تیری عبادت میں مشغول رہوں. تو آپ کے تمام حتی مباحات کو آپ مستحبات سے بدل سکتے ہیں, مستحبات کو واجبات سے بدل سکتے ہیں صرف نیتوں سے. اخلاص پیدا کریں, قربتا اللہ کریں, اور اس کو موڑ دیں ان چیزوں کی طرف جس کو اللہ پسند فرماتا ہے, تو وہ ہو جائیں گے مستحب اور آپ کا ثواب بہت بڑھ جائے گا انشاءاللہ. حتیٰ یہ جوان بچے جو گیم کھیلتے ہیں, یعنی کرکٹ کھیل رہے وغیرہ وغیرہ, تو اس وقت بھی نیت مالک یہ جو اسپورٹس ہے میری صحت کے لیے, میرے برین کے لیے, تیرے دین کو سمجھنے کے لیے, تیری عبادت کے لیے ایک مقدمہ ہو جائے تو کیا کہنے پھر. تو انسان نیتوں سے بہت کچھ ٹھیک کر سکتا ہے. ٹائم ہو چکا ہے, انشاءاللہ میں پھر آپ سے بات ہوگی, اللہ تمام کو ہماری توفیقات میں اضافہ فرمائے. بسم اللہ الرحمن الرحیم. یا من لطیف لم یزل الطب بنا فیما نزل انت القبی نجنا عن قہرک یوم الخلل لی خمسۃ نطفی بہا حر الوباء الحاتمہ المصطفیٰ والمرتضیٰ وابناہما والفاطمہ عبادہم من نسلہم قد جاءنا من فضلہ العابد والباقر والصادق والقادم ثم الرضا ثم التقی ثم النقی والعسکری والحجۃ القائم عجل اللہ تعالی فرجہ الشریف. پروردگارہ ہم میں اور ہمارے معاشرے میں دین کی طرف رغبت کی توفیق عنایت فرما، ہمارے اور آئندہ آنے والی نسلوں کے ایمان کی حفاظت فرما، پروردگار ہمارے مرحومین کے برزخی حالات کو بہتر سے بہتر کر دے، ہمارے جوان بچے بچیوں کی شادیوں کے انتظامات کر دے، پروردگارا تیرا دین بہترین دین ہے، اس پر چل کر کامیاب ہونے کی ہمیں توفیق عنایت فرما۔ مالک مومنین دنیا بھر میں جہاں جہاں ان کے جان مال آبرو اور عزت کی حفاظت فرما، پروردگارا مراجع رہبر کے سائے کو ہمارے سروں پر سلامت رکھ، انقلاب اسلامی کو انقلاب مہدی تک ملا دے، جلد سے جلد مولا کا ظہور فرما، ہم سب کو ناصروں میں شمار فرما۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔